नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। गत मंगलबार नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पुनः पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण पश्चात मन्त्रालय तथा अन्तर्गत निकायका कर्मचारीहरूलाई निर्देशन दिनुभयो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौं। अनि प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिका सम्बन्धमा आज हामी काउन्सिलका सूचना अधिकारी राम शरण बोहरासँग कुराकानी गर्नेछौ। कार्यक्रमको पूरै समय अवधिभर हामीसँगै रहनुहोला।
फागुनदेखि वैशाखसम्मको अवधि हावाहुरी बढी आउने समय हो। आगो बाल्दा सुरक्षित ठाउँमा मात्र बाल्ने, सलाई लाइटर मट्टीतेल आदि ज्वलनशील वस्तु केटाकेटीले भेट्ने ठाउँमा नराखौं। केटाकेटीलाई जथाभावी आगो बाल्दा हुन सक्ने आगलागीका दुर्घटनाहरूबारे सम्झाइ बुझाइ गर्ने र यस्ता कुराहरूबाट सजग रहन जनचेतना बढाउने कार्यमा सहयोग गरौं।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय
नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण सँगै मन्त्रालयमा आफ्नो पुनः पदभार ग्रहण गर्नुभयो। सो पश्चात मन्त्रालय तथा अन्तर्गत निकायका कर्मचारीहरूलाई दिनुभएको निर्देशन सम्बन्धी तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रम अपरिहार्य भएको बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा गत बुधबार पुनः पद बहालीपछि मन्त्री शर्माले यसअघि मन्त्रालयले थालनी गरेका कार्यलाई सम्पन्न गर्न थप मेहनत गर्न कर्मचारी तथा मातहत निकायका प्रमुखलाई आग्रह गर्नुभयो। उहाँले एक वर्षको अवधिमा संचार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनर्संरचनामा ध्यान केन्द्रित गरेर काम गर्ने बताउनुभयो।
पहिलो पटक संचार मन्त्रालयको जिम्मेवारीमा आउँदै गर्दाखेरिमा के हो संचार, के हो सूचना प्रविधि, धेरै अन्यलको अवस्थामा म थिएँ। केही समय मलाई बुझ्न पनि लाग्यो, यो आफैमा मैले अनुभव नगरेको क्षेत्र थियो। तर एक वर्ष भन्दा बढीको यो अवधिमा हामीले यहाँ थुप्रै कामहरू अगाडि बढाएका छौँ, सुरु गरेका छौँ। र यो कामको सुरुवात गर्नको निम्ति, अगाडि बढाउनको निम्ति मन्त्रालयको र मन्त्रालय सम्बद्ध सबै निकाय सबैको असाध्यै महत्वपूर्ण भूमिका रहेको छ र हामी यहाँसम्म आइपुगेका छौँ। अब हामी कहाँ जाने, कसरी अगाडि बढ्ने भन्ने अन्यल त हामीलाई छैन। त्यस कारणले गर्दाखेरिमा मलाई के लाग्छ भन्नुहुन्छ भने यो मन्त्रालयमा आएर तपाईँ हामी सबैले साझा प्रयत्न गरेर, म एउटाको मान्दिनँ, जब टिम सपोर्टेड हुन्न, एकजना व्यक्तिले रातारात परिवर्तन गर्न सक्ने कुरा पनि होइन, त्यो चकाचुत गर्न पनि सकिँदैन। त्यस कारणले यो सिङ्गो टिमको सहयोगका कारणले गर्दा हामीले जति गर्न सक्यौँ हामीले यहाँ कमसेकम उत्खनन गरेका छौँ, खनेका छौँ। सबै खनिसकेको कुरालाई अब हामी पुननिर्माणमा जानुपर्ने छ। अब निर्माणमा जाने अवधि छ यो, र हिजोसम्मका जति पनि कानुनी कुराहरू हामीले अगाडि बढाएका छौँ, अरू कुराहरू यहाँ देखिएका, देखिन सकिने अनियमितताका विषयहरूमा हामीले आवश्यक छानबिन गरेर एउटा निष्कर्षमा हामी, एउटा धारणामा हामी स्पष्ट छौँ। त्यस कारणले गर्दा यी सबै कुरालाई समाधान कसरी गरेर जाने र कसरी अगाडि बढ्ने भन्ने विषयमा हामीले अलिक बढी ध्यान केन्द्रित गरेर मन्त्रालयमा डेवानदेखि नै, अब हामी बुझ्नुपर्ने, जान्नुपर्ने, धेरै ब्रिफिङ लिनुपर्ने स्थिति पनि रहेन, डेवानदेखि नै हामीले अगाडि बढ्नुपर्ने छ। यहाँहरू सबैलाई थाहा छ, सामान्य प्रधानमन्त्रीजीको एउटा जुन हुटुटी छ, जसरी एउटा केही गर्नुपर्छ भन्ने छ, र त्यस कारणले गर्दाखेरिमा प्रधानमन्त्रीज्यूले देख्नुभएको, सोच्नुभएको आशा अपेक्षा राम्रोसँग पुरा गर्न सक्ने मन्त्रालय हाम्रो मन्त्रालय हो भन्ने मलाई एकदमै गहिरो गहिरो अनुभूत पनि भएको छ। त्यस कारणले गर्दा उहाँले जुन अपेक्षा आशा हामी माथि गर्नुभएको छ, तपाईँ हामी सबै माथि गर्नुभएको छ, त्यो आशा अपेक्षा पुरा गर्ने दायित्व जिम्मेवारी हाम्रो पनि हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि विश्वास गरेर पुनः संचार मन्त्रालयको जिम्मेवारी दिनुभएको उल्लेख गर्दै मन्त्री शर्माले प्राप्त जिम्मेवारीलाई सबै मिलेर पूरा गर्नुपर्ने बताउनुभयो। वर्तमान सरकारले लिएको सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक खट्नु सबैको जिम्मेवारी भएको र त्यसका लागि प्रतिबद्ध भएर लागिपर्न सबैलाई आग्रह गर्नुभयो।
हिजोसम्म म भन्थे हामीले सकेसम्म राम्रो गर्ने कोसिस गरौंला, नसके कमसेकम नराम्रो नगरौंला भन्थे। अब यतिले पुग्नेवाला छैन, अब नराम्रो नगरेर मात्रै हुनेवाला छैन, अब राम्रो गर्नै पर्ने। हामीसँग जबरजस्त हामीले आफूले आफैमाथि प्रेसर क्रिएट गरिसकेका छौँ र हामीले जे बाटो देखाएका छौँ, जे भनेका छौँ, त्यसले गर्दाखेरिमा केही राम्रा कामहरू गरेर यो देशको एउटा जुन सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा जे छ सरकारको एउटा स्थिति अगाडि बढाएको, त्यसलाई पुरा गर्न, त्यसलाई अगाडि बढाउनको निम्ति हामी केही नगरी नहुने हामी ठाउँमा छौँ। त्यसकारण सबै सम्बद्ध निकायका सबै साथीहरूलाई म फेरि पनि आग्रह गर्न चाहन्छु, हामी पटक पटक एमड्याक बसेका छौँ, पटक पटक समीक्षा गरेका छौँ, धेरै कुराहरू हामीले गरेका छौँ, तर फेरि अब नयाँ ढङ्गले, नयाँ तरिकाले, नयाँ समयमा, नयाँ दिनको सुरुवात हामी एकदमै दृढतापूर्वक हाम्रा कामहरूमा कानुन गर्ने, हाम्रा सबै सम्पदा निकायहरूमा जहाँ अनियमितता छन् जहाँ समस्या निकायमा छानबिन गर्ने, खोजीबिनी गर्ने र त्यसको अन्त्य गर्ने, सुशासन कायम गर्ने र सँगसँगै हामीले आइसिटी सेक्टरमा हामीले गर्ने नयाँ कुरा के हो, हामीले सञ्चार क्षेत्रमा गर्ने नयाँ कुरा के हो, त्यो नयाँ कुराको निम्ति पनि फेरि दृढतापूर्वक उभिएर सोचेर हामीले काम अगाडि बढाउनु पर्ने जरुरी छ। हामी कसैले पनि छुट पाउने सम्भावना छैन। मैले त अघिल्लो कार्यकालभन्दा अहिले च्यालेन्ज पनि महसुस गरेका छु। अहिले विश्वास गरेर भर गरेर तपाईँहरू सबैको साथ सहयोगले यहाँ आइएको छ। फेरि अब दोहोऱ्याएर म यहाँ आइसक्दाखेरिमा यहाँहरूले राम्रोसँग परिणाम देखाउनु पर्ने दायित्व र च्यालेन्ज मेरो अगाडि धेरै नै छ। त्यस कारणले सबैको निम्ति पनि यहाँहरूको साथ सहयोग बिना म एक्लै केही पनि गर्न सक्दैन, त्यो कुरा पनि थाहा छ। त्यस कारणले गर्दा यहाँहरूको विगतमा भन्दा पनि अझ माथि उठेर त्योभन्दा पनि अझ बढी सक्रियताका साथ र हामीले गर्न सक्ने के कारणले कहाँनिर समस्या छन्, यो समस्या समाधान भयो भने हामी गर्न सक्छौँ भन्ने कुराको बरु समस्या सहित आउनु पर्यो। त्यो समस्याको समाधान कसरी गर्ने, मन्त्रालयको प्रशासनिक नेतृत्वले गर्न सक्ने कि अथवा राजनीतिक नेतृत्वले गर्न सक्ने कि क्याबिनेटबाट सक्ने कि कहाँबाट सक्ने, त्यसका निम्ति हामी एकदमै विगतमा पनि हामीले मेहनत गरेका छौँ। त्योभन्दा थप मेहनत, त्योभन्दा अझ बढी खटन पटन मैले मेरो पनि आवश्यकता देखेको छु, मैले पनि गर्नुपर्छ भने यहाँहरूले पनि त्यसका निम्ति साथ सहयोग गर्दै यहाँहरूको पनि आफ्नो जिम्मेवारी कता ठाउँमा छन् र त्यहाँबाट सबैले आफ्नो ठाउँमा राम्रोसँग रिफर्म गर्ने गरेर आफ्नो संस्थालाई सुधार गर्ने गरेर सेवा प्रभावलाई सशक्त प्रभावकारी बनाएर अगाडि बढ्ने पर्ने दायित्व जिम्मेवारी तपाईँ हामी सबैको कानमा छ।
मन्त्रालयका काम कार्यवाही कसरी अगाडि बढाउने, प्राथमिकता कसरी तय गर्ने भन्नेमा कुनै अन्यल नभएको र अब झन तीव्र गतिमा काम गर्नुपर्ने बेला भएको भन्दै सरकारले लिएको लक्ष्य हासिल गरेरै छाड्नुपर्ने पनि मन्त्री शर्माले बताउनुभयो। मन्त्रालयले थालनी गरेका सुधारका कामलाई निष्कर्षमा पुर्याउनका लागि आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने भन्नेमा कुनै दुविधा नराख्न आग्रह गर्दै मन्त्री शर्माले मुलुकमा रोजगारी बढाउन र प्रविधिको क्षेत्रलाई थप विस्तार गर्नका लागि आवश्यक कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो।
मन्त्री सफल हुनु भनेको सिंह मन्त्रालय सफल हुनु हो, तपाईँ हामी एक एक युनिट जोडेर मात्रै मन्त्रालय बन्छ। त्यसकारण यसका निम्ति साथीहरू सबैलाई म फेरि एकदमै आग्रह गर्न चाहन्छु, निर्देशन गर्न चाहन्छु र भोलिका दिनदेखि नै हामीले हाम्रा कामहरू सबै हामी सम्बद्ध शाखा निकायहरूबाट कति समयमा के गर्ने हो भनेर आफूले आफैलाई नबाधी गर्न हामी अगाडि बढ्न सक्छौँ जस्तो मलाई लागेको छ। हिजोको दिनमा मैले सिक्नुपर्छ, बुझ्नुपर्छ, जान्नुपर्छ भन्ने थियो, अब त्यो छुट मलाई पनि छैन। त्यसकारण तपाईँ हामी कसैलाई पनि त्यो छुट छैन र हामीले सबैले हामी जहाँ जहाँ सम्बद्ध छौँ, जहाँ जहाँ जिम्मेवारीमा छौँ, त्यो जिम्मेवारी रहेका निकाय, संस्था, शाखा, महाशाखा यी सबै क्षेत्रबाट एकदम एग्रेसिभली म्यासिभली ढङ्गले तपाईँहरू अगाडि बढ्नुहोस् र नियम कानुनका कुराहरू सबै हामी गर्ने नै छौँ। अरू सेवा प्रभावका ठाउँमा हामी के गर्न सक्ने हो, हामीले रेभेन्यू बढाउन हामीले के गर्न सक्ने हो, दिउँसो हामीले भन्यौँ संचार मन्त्रालयले विगतको तुलनामा अहिले हामीले अर्थतन्त्रलाई हामीले राम्रो योगदान गर्यौँ र योभन्दा माथि धेरै गरेर योगदान गर्न सक्ने कुराहरू पनि कार्यक्रम बनाउनेछौँ। हाम्रा अन्तर्गतका सबै निकायका प्रमुखजीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु, भोलिका दिनदेखि नै एग्रेसिभली लागौँ। यसका निम्ति सबैलाई आग्रह गर्दै हामी डे टु डेको छलफलमा कुराकानीमै छौँ। त्यसकारण धेरै कुरा नगरिकन हामी सेवा प्रवाह, सुशासन र समृद्धिका कुरालाई कसरी अगाडि बढाउन सकिन्छ, आइटी सेक्टरमा रोजगारी कसरी बढाउन सकिन्छ, यो सबै कुरामा केन्द्रित भएर हाम्रा निकायका प्रमुख साथीहरू लाग्नुहुनेछ र त्यसका निम्ति तपाईँसँग काँधमा काँध साथमा साथ मिलाएर नेतृत्व गर्न म हरदम प्रयत्नशील छु र मेरो क्षमताले भ्याएसम्म यसका निम्ति म पुरा जीव ज्यान सहित लाग्नेछु भन्ने कुराहरूको प्रतिबद्धता व्यक्त गर्छु।
पद बहालीपछि मन्त्री शर्माले नेपालमा ब्यान्डविथ प्लेटफर्म अन्तर्राष्ट्रिय इन्टरनेट गेटवेको सम्भावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो। यसअघि शर्माले 2079 माघ 3 गतेदेखि 2080 फागुन 21 गतेसम्म संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो।
खेला गर्नु दलालले बेइमान गर्ला, एउटा काम भनी गयो अर्कै काम पर्ला, भरिसके परदेश नगएकै ठिक, जानै परे तालिम लिई सिक्नु एउटा सिप, जानै परे तालिम लिई सिक्नु एउटा सिप, खेतबारी छाडेर माझो परदेशी नभए हुन र, देशमै जीवन बेस हुन्छ भने परदेश नगए हुन र, परदेश नगए।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिका सम्बन्धमा काउन्सिलका सूचना अधिकारी राम शरण बोहरासँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
प्रेस काउन्सिल नेपालको पछिल्लो गतिविधि के छ, के कस्ता कामहरू भइरहेका छन् जानकारी गराइदिनुहोस् न।
काउन्सिलको मुख्य काम चाहिँ आचार संहिता अनुगमन गर्ने, उजुरी लिने, मिडियाबाट आएका सामग्री भएका विषयमा कसैलाई आपत्ति रहेमा अथवा समाचार सामग्री प्रति बिन्मती रहेमा उजुरी दिने स्थान काउन्सिल भएको हुँदाखेरि नियमित उजुरीहरू आउने गरेको छ। यस अवधिमा चाहिँ साउनदेखि अहिलेसम्म 220 उजुरी दर्ता भएका छन्। नेपाल सरकारको केन्द्र सरकार मार्फत आउने र अन्य जनगुनासोहरू पनि सम्बोधन गर्ने गर्छ काउन्सिलले। त्यसमा चाहिँ 12 जनगुनासोहरू यो अवधिमा छन् भने उजुरी बेगरका पनि नियमित रूपमा आचार संहिता अनुगमन गर्दाखेरि मिडियाबाट कुनै प्रतिकूल सामग्रीहरू अथवा तथ्यहीन सामग्रीहरू सम्प्रेषण भएको रहेछ भएको देखिएमा हामी त्यस्तालाई समेत कारवाहीको प्रक्रियामा लिने गर्छौँ। सो समेत नियमित काम भइराखेको म बेहोरा अनुरोध गर्दछु।
पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचार संहिता उल्लङ्घन सम्बन्धी उजुरीको संख्या चाहिँ घट्दै गएको भन्न सकिन्छ?
होइन होइन, बिल्कुल होइन। उजुरीको संख्या चाहिँ बढेको चाहिँ छ विगतको तुलनामा। विगतको एक वर्षको अवधिमा झन्डै हामी 220 जति उजुरी थियो एक वर्षमा भने, अहिले यो साउनदेखि फागुनको यो अवधिसम्म 220 उजुरी भएको छ। भन्नको मतलब विगतको तुलनामा अझ उजुरी संख्या बढेको छ।
कस्ता विषयमा चाहिँ उजुरी परेको छ?
खास गरी उजुरी चाहिँ यस्तो हुन्छ, अब चरित्र हत्या भएको भन्ने मानहानी भयो भनेर र समाचारले हामीलाई चाहिँ हाम्रो व्यावसायिक अथवा व्यक्तिगत मा छविमा आँच पुर्यायो भन्ने ढङ्गका उजुरीहरू नै छन्। र पछिल्लो पटक चाहिँ केही उजुरीहरू चाहिँ सोसियल मिडिया खास गरी युट्युब च्यानलबाट सम्प्रेषण भएका सामग्रीहरू मिडिया अन्तर्गतका रहेका अथवा इन्डिपेन्डेन्टली चलिरहेका युट्युब च्यानलहरूका विषयमा पनि उजुरीहरू दिने काउन्सिलमा उजुरीहरू आउने गरेको छ। त्यसमा 29 उजुरी चाहिँ युट्युब च्यानलहरूबाट सामग्री सम्प्रेषण भएका विषयमा उजुरी परेका छन् यस अवधिमा 29, जसमध्ये झन्डै 50% उजुरी चाहिँ महिलाको चरित्र हत्या गरेको गोपनीयता भङ्ग गरेको भन्ने विषयका उजुरी युट्युबका मा त्यस्तो खालको उजुरी छ भने, इन जेनरली समग्रमा हेर्दाखेरि चाहिँ चरित्र हत्या मानहानी गाली बेजेतीकै उजुरी बढी छ। र केही मिडियाहरूले बार्गेनिङ गरेको विज्ञापनको नाममा बार्गेनिङ गरेको भन्ने जस्ता उजुरीहरू पनि छन् भने, यो के अरे न्युज एजेन्सीहरूबाट हाम्रो समाचारहरू बिना अनुमति चोरी भयो, बिना अनुमति सम्प्रेषण गरे मिडियाबाट सम्प्रेषण भयो भनेर पनि न्युज एजेन्सीहरूबाट पनि उजुरी छन्। त्यस्तो उजुरीको संख्या चाहिँ बढेको छ विगतको तुलनामा। न्युज एजेन्सीहरू अथवा मेरो समाचार, हामीले उत्पादन गरेको समाचार बिना अनुमति अर्कोले प्रयोग गर्यो, हुबहु प्रकाशन गर्यो भन्ने उजुरीहरू पनि आउने गरेको छ।
युट्युब लगायत अरू सामाजिक सञ्जालहरू जसले चाहिँ अरूको चरित्र हत्या गर्ने जस्ता त्यस्ता सामग्री सम्प्रेषण गरे भने उनीहरूको लागि नियमन गर्ने कारवाही गर्ने त निर्देशिका बनिसकेको छ नि, होइन र?
यसमा यस्तो छ, अब कन्टेन्टको नियमन गर्ने निर्देशिका भन्दा पनि त्यो सरकारले बनाएको चाहिँ सोसियल मिडियालाई दर्ता गर्नुपर्ने, नगरेमा चाहिँ अब कानुन अनुसार कारवाही हुने भनेर भर्खर निर्देशिका आएको छ। तर हाम्रो आचार संहितामा चाहिँ आचार संहिताले के भन्दछ भन्दाखेरि, मिडियाको कन्टेन्ट जो मिडिया अन्तर्गत रहेका युट्युब च्यानलहरू छन् भने त्यसलाई सोही मिडियाकै कन्टेन्टको रूपमा लिने गरेको छ काउन्सिल। भनेको मतलब कुनै मिडिया दर्ता छ, त्यो दर्ताले चाहिँ दर्ता भएको मिडियाले आफ्नो सोसियल मिडिया युट्युब च्यानल पनि हुनसक्छ, उसको फेसबुक पेज पनि हुनसक्छ भने मिडियाकै कन्टेन्टको रूपमा काउन्सिलले हेर्छ र त्यसै अनुसार आचार संहिता अनुसार कारवाही गर्छ। यदि कुनै मिडिया अन्तर्गत दर्ता नभई स्वतन्त्र रूपमा चलाइरहेका युट्युब च्यानलहरूबाट त्यस्ता सामग्रीहरू सम्प्रेषण भएका छन् अथवा दर्ता नभइकन कुनै वेब पोर्टलबाट सामग्रीहरू सम्प्रेषण भएको छन् जसले चाहिँ आम मान्छेको अथवा व्यक्तिगत जीवनमा आँच पुर्याउने खालका जस्ता भएको पाइएमा उजुरी दिएको अवस्थामा चाहिँ त्यस्तालाई चाहिँ एक पटक वेब पोर्टलको हकमा पहिलो पटक यस्तो सामग्री सम्प्रेषण गर्दाखेरि प्रचलित आचार संहिता कानुन उल्लङ्घन हुने हुँदा तपाईँले नगर्न र त्यस्ता सामग्रीहरू आगामी दिनमा सम्प्रेषण नगर्न भनेर पहिलो पटक सचेत गराउँछ। अरे फेरि पटक पटक उसले रिपिट त्यस्तो भयो र उजुरी आएको हकमा चाहिँ नेपाल दूरसञ्चार प्राधिकरणलाई चाहिँ यो नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाको लागि भनेर पत्राचार गर्न सक्छ। त्यही बमोजिम हामी गर्दै आएका छौँ। यो वेब पोर्टलको हकमा हो भने अब युट्युब च्यानलको हकमा चाहिँ दर्ता भएकालाई, मैले अघि नै भने मिडिया अन्तर्गत दर्ता भएकालाई मिडियाकै आचार संहिता अनुसार हेरिन्छ भने, नभएको हकमा चाहिँ ती सामग्री सम्प्रेषण नगर्न र हटाउन, उता सामग्री हटाउन, मिडिया अन्तर्गत दर्ता नभएको देखिएको हुँदाखेरि त्यस्ता सामग्रीले सम्बन्धित आचार संहिता उल्लङ्घन भएको देखिएको हुँदा उक्त सामग्री हटाउन भनेर निर्देशन दिन्छ। अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ भनेर उसलाई एकपटक सचेत गराइन्छ। फेरि पटक पटक गरेमा नेपाल प्रहरीलाई चाहिँ पत्राचार गरेर यी युट्युब च्यानलबाट यस्तो सामग्री सम्प्रेषण भएको यसलाई चाहिँ अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी साइबर ब्युरोलाई पत्र पत्रकार पनि गर्न सकिन्छ। त्यो चाहिँ फेरि स्मरण नहोस् त्यो चाहिँ मिडिया अन्तर्गतको होला होइन, इन्डिपेन्डेन्टली चलाएको तर एकदम अफवाहपूर्ण अतिरञ्जित गर्ने सामग्री सम्प्रेषण गरेको देखिएको अवस्थामा मात्र त्यस्तो गर्ने गरिएको।
अनलाइन दर्ता गरेर न्युज पोर्टलहरू चलाउने कतिको त्यो क्रम चलेको छ? जस्तो एकताका त अनलाइन दर्तै नगरिकन चलाउने त्यस्तो खालको सिस्टम पनि बस्दै थियो नि, के छ अहिले त्यो विषय?
राम्रो क्वेशन हो यो, एकदमै व्यवस्थित हुँदै आएको छ। हामीले के पनि गरेका छौँ भने अनलाइन दर्ता अनलाइन सूचना निकायमा दर्ता गरेर अनि प्रेस काउन्सिलमा सूचीकरण आउनुपर्ने व्यवस्था छ, सूचीकरण हुन आउँछ किनभने प्रेस काउन्सिलले त्यसको कन्टेन्टको नियमन गर्नुपर्ने भएको हुँदाखेरि काउन्सिलमा सूचीकरण हुन आउँछ। सूचीकरण हुन आउँदाखेरि हामीले सबै डकुमेन्ट पुरा गरेर सूचीकरणको लागि र हरेक महिनाको दुई पटक चाहिँ हामी त्यस्ता अनलाइन सञ्चार माध्यम नयाँ दर्ता हुन आएका सञ्चार माध्यमलाई ओरिएन्टेसन गर्छौँ, भनेको आचार संहिता र सम्बद्ध निर्देशिका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्छौँ। एक झन्डै दुई तीन घण्टा जतिको पनि एक दिनै लाग्छ, कहिले कहीँ अलिक बढी पनि हुन सक्छ। हामी ओरिएन्टेसन गर्छौँ, त्यसपछि मात्रै प्रमाणपत्र दिन्छौँ। त्यसै गर्दा भएको हामीले चाहिँ महसुस गरेका छौँ किनभने त्यहाँ गएर सूचीकरण गरेपछि ओरिएन्टेसन गरिसकेपछि मात्रै हामीले प्रमाणपत्र पाउँछौँ भन्ने अहिले बुझाइरहेको हुँदा विगतको जस्तो छैन। अहिले दर्ता भएरै मिडियाहरू सञ्चालन अनलाइन पोर्टलहरू सञ्चालन गर्दै आएको छन्, त्यो बढ्दो क्रम छ। एक पन्ध्र दिनको अवधिमा हामीले यसो हेर्दाखेरि झनै 30-35 अनलाइन सञ्चार माध्यमहरू दर्ता हुन्छन्, भनेको महिनामा झनै 50-60 दर्ता सूचीकरण हुने गरेको छ।
जस्तो मिडिया काउन्सिलको विषय के भइरहेको छ अहिले?
मिडिया काउन्सिलको विधेयक चाहिँ संसदमा टेबल हुने भन्ने सम्बन्ध मन्त्रालय मार्फत पनि जानकारी पाएका छौँ। सम्भवत अब चाँडै नै दर्ता होला, अहिले सुन्नेको हामीले बुझेको अनुसार चाहिँ कानून मन्त्रालयमा चाहिँ छलफलको क्रममा रहेको छ भन्ने बुझिन्छ। र अहिलेको प्रेस काउन्सिल एक्टमा सबै कुराहरू नसमेटिएका विषय मिडिया काउन्सिल एक्टमा चाहिँ समेटिएर आउँदैछन्, त्यो मिडिया काउन्सिल विधेयकमा समेटेर आउँदैछन् भन्ने हामीले ड्राफ्ट पाएका छौँ। र सुझावको लागि पनि सरकारले आह्वान गरेको छ कि केही सुझावहरू छन् भनेदेखि उपलब्ध गराउन भनेर सार्वजनिक रूपमा पनि हामी सम्बद्ध निकायलाई पनि सुझाव माग गरिएको छ। अब पछिल्लो पटक चाहिँ खास गरी पहिला हाम्रो प्रेस काउन्सिल एक्टमा छापा माध्यमको मात्रै समेटिएको अवस्था थियो भने यो अहिलेको मिडिया काउन्सिल विधेयकमा चाहिँ सबै सञ्चार माध्यमलाई काम चाहिँ प्रेस काउन्सिलको हो, कि सञ्चार माध्यमका आका सामग्रीको विषयमा उजुरी सुन्ने काम प्रेस काउन्सिलले गर्छ भन्ने ढङ्गको रहेको छ भने अर्को चाहिँ केही संशोधन पनि छन्, जस केही कुराहरू थप भएको पनि छ। जस प्रेस पासका लागि प्रेस पास दिने पनि प्रेस काउन्सिलले प्रेस काउन्सिलको प्रेस पास दिने भन्ने समयको व्यवस्था गरेको अहिलेको ड्राफ्टमा देखिएको छ। अब दर्ताका विषयमा मिडिया दर्ताका विषयमा चाहिँ छुट्टै विधेयक आम सञ्चार प्राधिकरण विधेयकमा समेटेर दर्ता नियमन गर्ने काम चाहिँ दर्ता नियमन गर्ने काम चाहिँ आम सञ्चार प्राधिकरणले गर्ने भन्ने रहेको बुझिएको।
उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका सूचना अधिकारी राम शरण बोहरा।
ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर। गर्मियामा आउँछ हजुर तातो खडेरी, आगो लागिबाट बच्न अति जरुरी, गर्मियामा आउँछ हजुर तातो खडेरी, आगो लागिबाट बच्न अति जरुरी।
वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ, वन छेउमा स्याउला झारपात नजलाऊ, वनमा आगो लाग्नै नदिऊ, लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ, आगो निभाउँदा चोटपटक लाग्न सक्ने भएकाले सामूहिक बीमा गरौं।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।